नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। नेपालको स्वास्थ्य क्षेत्रमा संरचनागत विस्तार हुँदै गएको छ। सरकारी स्तरमा अस्पताल तथा स्वास्थ्य केन्द्रहरू थपिँदैछन्। तीन दशकमा निजी क्षेत्रमा पनि स्वास्थ्य संस्था निर्माणको क्रमले गति लिइरहेको छ। विदेशमा गएर उपचार गर्नुपर्ने कतिपय रोगको अहिले स्वदेशमै उपचार हुन थालेको छ। यति हुँदाहुँदै पनि स्वास्थ्य क्षेत्रप्रति आम सर्वसाधारणको गुनासो भने कायमै रहेको छ। यही गुनासोलाई सम्बोधन गर्न समस्त नेपाली नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ 2072 चैत 25 गतेबाट सामाजिक स्वास्थ्य सुरक्षाका रूपमा स्वास्थ्य बीमा कार्यक्रम सरकारले शुरूआत गरेको हो। र यो शुरूआत सँगै हाल स्वास्थ्य बीमा कार्यक्रम देशका 77 जिल्लाका 749 स्थानीय तहमा फैलिएको छ। 5 जनासम्मको परिवारले वार्षिक 3500 रूपियाँ तिरेर 1,00,000 रूपियाँसम्मको उपचार सुविधा पाउने व्यवस्था छ। तर यो कार्यक्रम भुक्तानीको ढिलाइ, बजेट अभाव र व्यवस्थापनको कमजोरी जस्ता समस्यासँग जुधिरहेको छ। आज हामी स्वास्थ्य बीमा कार्यक्रम का सन्दर्भमा कुराकानी गर्छौं। कार्यक्रम कसरी अगाडि बढ़िरहेको छ, बेला बेला यसमा देखिने समस्या समाधानतर्फ सरकारवाला निकाय विशेष गरी स्वास्थ्य बीमा बोर्डले के कस्तो योजना बनाएको छ, के कस्तो कार्य गरिरहेको छ भन्ने लगायतका सन्दर्भ सँगै स्वास्थ्य बीमा बोर्डले दिएका पछिल्ला सेवाहरू विशेष गरी हालै मात्र घरबाटै अनलाइन मार्फत नयाँ आबद्धता र नवीकरण गर्न सकिने व्यवस्था पनि स्वास्थ्य बीमा बोर्डले मिलाएको छ। यी लगायतका सन्दर्भमा आज हामी कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डाक्टर सुभाष प्याखरेल। डाक्टर साहब स्वागत छ यहाँलाई। हजुर, अब यहाँले स्वास्थ्य बीमा बोर्डको नेतृत्व सम्हाल्नु भएको धेरै दिन भएको छैन, केही दिन मात्र भएको छ। अब यो नेतृत्व यहाँले सम्हाल्दै गर्दा स्वास्थ्य बीमा बोर्डमा थुप्रै समस्याहरू आएका हामीले संचार माध्यमबाट हेरेका छौं, संचार माध्यमहरूमा त्यो विषय आएकै छ। विशेष गरी भुक्तानीको समस्या चाहिँ त्यहाँ अहम रूपमा आएको छ। अस्पतालहरूले भुक्तानी नपाउँदा यो सेवा नै बन्द गर्नु परेका पनि हामीले त्यो देखेका छौं, आएको छ जानकारी। अब अहिले यहाँले नेतृत्व सम्हाल्दै गर्दा यो विशेष गरी बीमा बोर्ड, स्वास्थ्य बीमा बोर्डको सन्दर्भमा अवस्था अहिले कस्तो, यहाँले सम्हाल्दै गर्दा कस्तो थियो र यहाँको योजना चाहिँ अब यो बोर्डलाई कसरी अगाडि बढाउने योजना छ यहाँसँग?
धन्यवाद, एकदमै राम्रो प्रश्न हो। स्वास्थ्य बीमा बोर्ड समग्रमा चाहिँ नेपालको स्वास्थ्य क्षेत्रमा स्वास्थ्य सेवा एकदमै सुचारू प्रवाह हुन सकोस्, प्रभावकारी प्रवाह हुन सकोस् भनेर एउटा भुक्तानीको प्रणाली हो। अब यस सन्दर्भमा नेपालमा 1,07,00,000 जना चाहिँ यो कार्यक्रममा आबद्ध भएको अवस्था छ। झन्डै 67,00,000 सक्रिय बिमित हुनुहुन्छ। 501 भन्दा बढी अस्पतालबाट सेवा गइराखेको छ। हो, जुनसुकै देशमा पनि स्वास्थ्य बिमा कार्यक्रम यो प्रकृतिको स्किम सुरु गर्दाखेरि केही समस्याहरू आउने गर्दछन् जुन स्वाभाविक हो, तर ती समस्या सबै समाधान योग्य छन् भनी म रेडियो नेपाल मार्फत सबैलाई जानकारी गराउन चाहन्छु। सर्वप्रथम त हामीले त्यहाँ के बुझिराखेका छौँ भने स्वास्थ्य बिमामा स्वास्थ्य क्षेत्र सँगै अन्य धेरै निकायहरू सरकारवालाहरू जोडिनु भएको हुनाले त्यसलाई एउटा प्रणालीगत रूपमा एउटा डिजिटल चेन जसरी ब्याङ्कहरू जोडिएका छन् सरलतापूर्वक हामी एउटा क्युआर मार्फत सबैतिर भुक्तानी गर्न सक्छौँ। डिजिटल चेन मार्फत अस्पतालदेखि बोर्डदेखि बिमितदेखि दर्ता सहयोगीदेखि दर्ता अधिकारीसम्म जोडिने एउटा प्रणालीको रूपमा हामी विकास गर्दैछौँ। त्यसै अनुरूप भर्खरै झन्डै 6 महिनाको मेहनत गरेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय लगायत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको समेत एकदमै प्रत्यक्ष रहबरमा बनेको अनलाइन इनरोलमेन्ट आबद्धता र नवीकरणको प्रणाली पनि हामीले सुरु गरेका छौँ। त्यसलाई त्यसको कोर प्रणालीमा जोडेर अन्तर आबद्ध बनाएर लगभग यो 3 दिनभित्रमा नै 370 परिवार त्यसमा आइसक्नु भएको छ। 580 परिवारले आफ्नो केवाईसी आफ्नो जानकारी अपडेट गराउनु भएको छ भने कुनै न कुनै रूपमा 1000 भन्दा बढी परिवार चाहिँ जोडिसक्नु भएको छ। त्यसलाई हामीले राष्ट्रिय परिचय पत्र नेसनल आइडी सँग प्रत्यक्ष जोडेका छौँ, जसले गर्दा अबको दिनमा त्यसमा आबद्ध हुन्छु नवीकरण गर्छु भन्दा अत्यन्त सहज हुने देख्छौँ। र सँगसँगै अब हामी चाहिँ जनतालाई र अस्पताललाई बिमितलाई प्रत्यक्ष सहयोग पुगोस् भनेर 4 अङ्कको हटलाइन 24 घन्टा चल्ने र त्यसमा एजेन्टिक एआईले राति पनि उत्तर दिने सम्पूर्ण 99% भन्दा बढी एक्युरेट उत्तर दिने अटोमेटिक सिस्टम पनि लगाउँदैछौँ। क्रमशः यसलाई चाहिँ नि एउटा स्ट्रिमलाइन गर्दै जाँदा भुक्तानी प्रणाली भनेको पनि हो, यो सामाजिक प्रकृतिको भएको हुनाले यो उठेको प्रिमियमबाट मात्रै सबै सम्भव हुँदैन, अरू देशको पनि उदाहरण त्यही नै हो, केही ट्याक्सबाट अन्य स्रोतबाट ल्याउनै पर्छ। त्यसपछि अबको दिनमा भुक्तानी प्रणाली र सेवा पक्ष पनि सुधार हुँदै जाने हामीले अपेक्षा गरेका छौँ र योजना पनि त्यही मुताबिक छ।
अब यो विभिन्न पाटोहरूमा यहाँहरूले सुधार गरिरहनु भएको छ, बिमितहरूले त्यो सहजता चाहिँ अनुभव पक्कै पनि गर्न सक्नेछन्। अब यो जुन जसरी विगतमा चाहिँ अस्पतालहरूले भुक्तानी नपाउँदा यो अन्तर्गतको सेवा बन्द गर्नु परेको उदाहरण पनि छ, अब यो समस्या चाहिँ बेला बेला आइराख्ने समस्या चाहिँ अब अन्त्य कसरी गर्दै हुनुहुन्छ यहाँहरू?
यसमा कस्तो हुन्छ भने कुनै पनि यस्तो प्रकृतिको कार्यक्रममा दाबी प्रणाली भनेको त्यसको केन्द्रमा रहन्छ, मुटुको रूपमा रहन्छ। दाबी प्रणाली भनेको अहिले 2083 सालको यो समयमा आउँदाखेरि हामीले प्रविधि विधिसँगै प्रविधिमा आधारित रहेर दाबी प्रणालीलाई व्यवस्थित गर्नुपर्ने हुन्छ। जुन नेपालमा नै टेलिकम सेक्टर भनौँ, रेडियो सेक्टर भनौँ, ब्याङ्किङ सेक्टरले प्रविधिको उन्नत प्रयोग गरेर जुन प्रमाणित गरिसकेको कुरा नै अब हामी स्वास्थ्य क्षेत्रमा र खास गरेर स्वास्थ्य बिमा मार्फत त्यसलाई प्रयोग गर्दै जाँदाखेरि र एउटा लेटेस्ट विधिले सबैले जोड्ने रियल टाइम दाबी अगाडि आएपछि प्रोसेसिङ पनि एआई समेत लगाएर डिजिटल प्रणालीले नै अटोमेट गरेर त्यसलाई क्यालकुलेट गरेर गरिदिँदाखेरि भुक्तानी प्रणाली त ब्याङ्किङ सिस्टम बलियो छ, क्रमशः सुध्रिँदै जान्छ। हामी त्यसमा दत्तचित्त छौँ र नयाँ प्रणालीमा सिफ्ट गर्नेमा काम सुरु भइसकेको छ।
अब केही नहुनुभन्दा केही भएकै छ। अब अहिलेको सन्दर्भमा स्वास्थ्य बीमा कार्यक्रममा 3500 रुपियाँ चाहिँ वार्षिक रूपमा तिर्दा 1,00,000 रुपियाँसम्मको उपचार सुविधा पाउने व्यवस्था छ। अब यो कति अहिलेको समयमा कति सान्दर्भिक छ? अब महँगो भनौँ न, स्वास्थ्य सेवा चाहिँ महँगो हुँदैछ, औषधिहरूको मूल्य पनि बढी नै छ, परीक्षण शुल्क लगायतका कुराहरू पनि छन्। अब यो कति सान्दर्भिक छ, यसलाई परिमार्जन गर्नुपर्ने देख्नुहुन्छ कि यहाँ?
हजुर, एकदमै राम्रो प्रश्न हो। स्वास्थ्य क्षेत्रको महँगी दर विश्वव्यापी रूपमा नै 15-20% प्रति वर्ष रहेको छ। आम मूल्य वृद्धि 4-5% तुलनामा झन्डै 5 गुणा जति नै बढी हुन्छ। त्यो स्वभावत किनभने धेरै पक्षहरू जोडिन्छन्, हेल्थको इको सिस्टम नै ठुलो छ, धेरै नियामक हुन्छ, यो संसारको नियम नै हो, सबैतिर व्याप्त छ। अब महँगी बढेको अवस्थामा कुनै तरिकाले प्रिमियम वा त्यसको चाहिँ त्यसमा हुने कम्पेन्सेसन भनौँ न, त्यो त्यसको आय पनि त बढ्नुपर्ने हुन्छ नै, अब एकदमै सान्दर्भिक विषय हो। अब यसलाई चाहिँ हामी तत्कालै चाहिँ प्रिमियम बढाउनेतिर नगएर पहिला प्रणालीगत सुधारतर्फ जानेछौँ, त्यसपछि हामी नयाँ नयाँ यो स्किमहरू 3500 एक लाख मात्रै नभएर म अलि बढी तिर्छु, अलि सुविधा बढाउँछु भन्ने वर्गलाई त्यो किसिमले, त्यसै गरेर अब अहिलेसम्म चाहिँ परिवार परिवार मात्रै आउनुपर्ने छ भने अब चाहिँ व्यक्तिगत रूपमा सामूहिक रूपमा औपचारिक क्षेत्रलाई पनि क्रमशः भित्र्याउने गरेर त्यहाँ केही प्रशासकीय र कानुनी परिवर्तन गर्ने तयारी पनि भइराखेको छ। र अब संशोधन र सुधार भनेको त अपरिहार्य पाटो नै हो कुनै पनि विषयको, कुनै पनि डोमेनको। स्वास्थ्य बिमा त झन् 24 घन्टा चल्नुपर्ने, एकदमै दिनानुदिन नयाँ नयाँ विधि प्रविधिहरू भित्रिने क्षेत्रलाई प्रणालीमा ल्याउने विषय भएको हुनाले संशोधन त अपरिहार्य नै देख्छु म।
जस्तो अब स्वास्थ्य बिमामा बेला बेला समस्या आउनुको एउटा कारण कतिपय अवस्थामा चाहिँ चिकित्सकीय आवश्यकता भन्दा बढी परीक्षण गराउने प्रवृत्ति देखियो, जसका कारण चाहिँ यो भनौ न उपचार सेवा चाहिँ अलिकति महँगो भयो, जसका कारण यो भुक्तानीमा पनि समस्या देखियो भन्ने कुराहरू पनि आएका छन्। अब यो यसको सन्दर्भमा यहाँहरू कसरी अगाडि जाँदै हुनुहुन्छ? जस्तो अब परीक्षणै नगराउनु पर्नेमा परीक्षण गराउने प्रवृत्ति बढ्दै गएको छ, अब यो रोक्न र आम भनौ न बिमितहरूलाई जो स्वास्थ्य बिमामा आबद्ध भएका छन् उनीहरूलाई चाहिँ परीक्षणको सन्दर्भमा जानकारी दिनका लागि यहाँहरू कसरी जाँदै हुनुहुन्छ?
एकदमै राम्रो प्रश्न आयो। अब यसमा चाहिँ स्वास्थ्य बिमा बोर्ड मात्रै एक्लो अस्तित्वमा जान सक्दैन, यसमा विविध पक्षहरू खास गरेर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र त्यस अन्तर्गतको निकाय, त्यस्तै स्वास्थ्य क्षेत्रका अन्य नियामक निकायहरू जस्तो नेपाल मेडिकल काउन्सिल भयो, नर्सिङ काउन्सिल लगायत विभिन्न पेसागत सङ्गठनहरू, नेपाल मेडिकल एसोसिएसन, विभिन्न विशेषज्ञहरूको सोसाइटीको पनि उत्तिकै साथ र सहयोग चाहिन्छ। हालसालै मात्र पनि प्रधानमन्त्री कार्यालयमा एउटा स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल, खास गरेर कुन उपचार, कुन रोगमा कस्तो उपचार गर्ने भन्ने हामीले किताबमा पढेको जस्तो, एकाडेमिक इन्स्टिट्युसनमा एउटा सेट प्रोटोकल बनाए जस्तो राष्ट्रिय प्रकृतिले नै त्यस्तो प्रणाली बनाउने कार्य भइराखेको छ। त्यसो हुन सक्दा र त्यसलाई चाहिँ डिजिटल सिस्टममा कृत्रिम बुद्धिमत्ता समेत प्रयोग गरेर राखिदिँदाखेरि उसले जे जे उपचार गर्न पर्ने त्यसलाई मात्रै बाटो खोल्छ, बिलमा चढाउँछ, त्योभन्दा बाँकीलाई बिलमै चढाउँदैन, म फोर्सफुल्ली मलाई एमआरआई थपिदिनुहोस्, मलाई सिटी गराइदिनुहोस् भनेर मात्रै हुँदैन। सो त त्यसपछि डक्टर लगायत अस्पतालहरू पनि अब यो त सिस्टमले पनि दिँदैन, मिल्दा पनि मिल्दैन, जरुरी पनि छैन भनेर सम्झाउनेमा पनि आउनुहुन्छ भन्ने छ। यसमा हामीले बहुपक्षीय रूपमा नै कार्य अगाडि बढाइसकेका छौँ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी नेपालको स्वास्थ्य बीमाको अहिलेको अवस्था, स्वास्थ्य बीमा बोर्डले गरिरहेका कार्यहरू, सँगै नेपालमा स्वास्थ्य क्षेत्र चाहिँ जसरी अगाडि बढ़िरहेको छ, यो नागरिकको पहुँचमा ल्याउन यसलाई के गर्नुपर्छ लगायतका सन्दर्भमा हामी कुराकानी गरिरहेका छौं। अब डाक्टर साहब, अब स्वास्थ्य बीमाकै कुरा गर्दा अब यसलाई अलिकति वृहत रूपमा लाने सोचाइ पनि छ, यहाँले उल्लेख गरिसक्नु भएको छ, अब व्यक्तिगत रूपमा पनि अब यसलाई लाने, सँगै अब अहिले जति पनि सरकारी कर्मचारीहरू छन् उनीहरूलाई चाहिँ यसमा अनिवार्य आबद्धता गर्ने सन्दर्भ पनि उठिरहेको छ, होइन? अब यसमा अब यो भनौं न यी योजनाहरूबाट अब बीमा बोर्ड चाहिँ अझै बलियो बन्छ भन्ने जुन अपेक्षा छ, यसमा यो अपेक्षा चाहिँ कसरी गर्न सकिन्छ?
यस स्वास्थ्य बिमा बोर्ड भनेको कानून तह नै खोलिएको एउटा कुरो, दोस्रो कुरा यसमा राजनैतिक दलहरूदेखि सम्पूर्ण जनता नै सरोकारवालामा रहनुहुन्छ, यो कुनै एकजनाको वा त्यहाँ नेतृत्व लिनेको वा सेवा दिनेको मात्रै विषय छैन, त्यसकारण यो अनिवार्य शर्त हो, यो यसको ब्याक गियरै छैन कि, यसको चाहिँ अब 2 नम्बर 3 नम्बर 4 नम्बरको गियर मात्रै हो, होला कहिलेकाहीँ अलिकति स्लो डाउन गर्नु पर्ला, अलिकति गाडीको नेभिगेसन वा डिरेक्सन चेन्ज गर्नु पर्ला, तर अब यसको ब्याक गियर छैन। अरू देशमा पनि जुन हिसाबले सुरु गर्यो त्यसको बढोत्तरी मात्रै भएको छ। अब समस्या भनेको त हेर्नुहोस्, स्वास्थ्य क्षेत्रको काम नै समस्या आउँदा समाधान गर्ने हो भने अब स्वास्थ्य बिमामा पनि समस्या भयो भने समाधानतिर जाने हो। यसमा चाहिँ म मिडियालाई पनि एउटा विशेष अनुरोध के गर्छु भने, यो भाष्य चाहिँ एकदम नराम्रो पक्षहरूलाई मात्रै उजागर नगरेर भएको पक्ष उजागर गरेर सबैको यसमा सहभागितामूलक अपनत्व हुने गरेर एउटा त्यो वातावरण सृजना गर्न पनि अनुरोध गर्छु। र यो त बलियो हुने बाहेक बलियो विकल्पहरू देख्दिनँ, अरू सम्भावना नै छैन, बलियो नै हुन्छ, राम्रो नै हुन्छ।
अब यहाँ स्वास्थ्य क्षेत्रको अनुसन्धानमा पनि लामो समयदेखि लाग्नु भएको छ होइन, अब नेपालमा स्वास्थ्य विशेष गरी उपचार सेवा चाहिँ महँगो भयो, जसका कारण चाहिँ सर्वसाधारण निम्न स्तरका परिवारले चाहिँ स्वास्थ्य भनौँ न राम्रो उपचार पनि पाउन नसकिरहेको अवस्था पनि छ। अब यो हिसाबमा एउटा उपाय स्वास्थ्य बीमाको अवधारणा पनि हो, सँगै अब यो भए पनि अझै पनि उपचार सेवा नपाएर व्यक्तिहरू परिवारहरू चाहिँ दुखेछु हामीले सुनिरहेकै छौं। अब यो स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने सन्दर्भमा यी लगायतका अन्य कार्यक्रमहरू के हुन सक्छन् जसका कारण चाहिँ एउटा व्यक्ति उपचार नपाएर चाहिँ चिन्तित हुन नपरोस्, उसले सहजै ढंगबाट उपचार पाउने व्यवस्था होस्, अब संविधानले पनि एउटा कल्पना गरेको छ, अब यो सन्दर्भमा हामी कसरी अगाडि बढ्न सक्छौं स्वास्थ्य सेवामा?
अब यसमा चाहिँ मलाई लागेको भएको कुराहरूलाई कनेक्ट गर्ने, जोड्ने र प्रविधिको उच्चतम प्रयोग गर्दाखेरि मात्रै सम्भव छ। किनभने नेपालको भूगोल नै भनेको बेलामा भनेको ठाउँमा तुरुन्तै पुग्न पुर्याउन सकिँदैन, यो नेपालको परिस्थिति हो, यसलाई हामीले चाहिँ नि विचार गरेर नै तयारी गर्नुपर्छ। त्यसकारण मलाई लागेको चाहिँ भएको कुराहरूलाई एकदम टेलिमेडिसिनको माध्यमबाट एउटा रेफरल प्रणालीबाट तहगत रूपमा चाहिँ स्थानीय सरकारलाई वडादेखि नै एकदमै संलग्न गराउँदै प्रदेशको एउटा स्वास्थ्य सेवाको नेटवर्क, सङ्घीय एउटा नेटवर्क गरेर एउटा नेटवर्कको मोडलबाट जानुपर्छ र अन्तर अस्पतालको सम्बन्ध र आबद्धता अनि त्यसै गरेर यो स्वास्थ्यको मानव स्रोत चिकित्सक लगायत अन्य मानव स्रोतको चाहिँ एकदमै अप्टिमल युज भन्छ नि उच्चतम समुचित प्रयोग गर्यो भने चाहिँ यसको धेरै अर्थमा समाधान निस्किन सक्छ भन्ने मलाई लाग्छ।
तर अझै पनि हाम्रो उपचार सेवा काठमाडौँ केन्द्रित छ, एउटा जटिल रोग लागेर काठमाडौँका ठूला अस्पताल आउनु त स्वाभाविकै हो, तर सामान्य उपचार गर्नका लागि पनि काठमाडौँ आउनुपर्ने बाध्यता छ, व्यक्तिहरूको मानसिकता चाहिँ त्यो छ, काठमाडौँ नै उपचार गराउन जानुपर्छ भन्ने मानसिकता हट्न सकेको छैन। अब यो मानसिकता हटाउने कसरी, के यो वास्तविकै हो कि अथवा हामीले विभिन्न काठमाडौँ बाहिरका शहरहरू स्थानहरूमा चाहिँ उपचार सेवा अझै प्रभावकारी बनाउन सकिरहेका छैनौं कि त्यहाँ दक्ष चिकित्सकहरू नभएका हुन् कि, के लाग्छ यहाँलाई?
अब यो विकेन्द्रीकरण भन्ने शब्द जुन संसारभर नै व्याप्त छ नि, यो विकेन्द्रीकरण र यो डेमोक्रेटाइजेसन भन्छ नि लोकतान्त्रिकरण, यो भनेको स्वास्थ्य क्षेत्रमा पनि आउनुपर्ने हुन्छ। क्रमशः पहिलाको हेरिकन अहिले तपाईँ याद गर्नुभयो भने जिल्ला जिल्लामा डिएम गरेको, एमसिएच गरेको, विशेषज्ञमा पनि अति विशिष्ट कृतवरको सेवा पनि सुरुवात भइसकेको पनि अवस्था छ। पहिला हेरिकन धेरै मसिन्सहरू पनि नयाँ नयाँ आएका छन्, धेरै सुधार भएको छ। यसको अर्थ हामी चाहिँ यसमा तृप्त हुने भन्ने चाहिँ होइन, कुनै दिन पनि अगाउनु हुँदैन स्वास्थ्य क्षेत्रको सुधारबाट। अब यसलाई चाहिँ क्रमशः स्वास्थ्य क्षेत्रको नियमनकारी निकायहरूलाई पनि थप सबल बनाएर सम्पूर्ण पक्षहरू चाहिँ नि परिचालन गरेर एउटा प्रणालीगत रूपमा लग्नुपर्छ क्या, जस्तो छुट्टा छुट्टै होइन कि एउटा साइन्स चाहिँ सर्भिस चाहिँ सिस्टम बनिनुपर्ने प्रकृतिको हो यो स्वास्थ्य सेवा भनेको, यसलाई प्रणालीगत नै लग्नुपर्ने हुन्छ। र अनि जहिले पनि सोच्दाखेरि हामीले उता दार्चुलामा कोही बिरामी भयो भने ऊ कसरी आइपुग्छ, उनी कसरी आइपुग्छन् भन्ने प्रकृतिले चाहिँ व्यवहारिक रेफरल नेटवर्क र प्रणालीमा सोच बनायो भने यसको धेरै अर्थमा समाधान हुन्छ भन्ने लाग्छ।
भनेपछि हामीसँग स्वास्थ्य संस्थाहरू पर्याप्त छन्, अब उपकरणहरू पनि नयाँ नयाँ थपिँदैछन्, अब यसको समुचित प्रयोग भनौँ न नेटवर्किङमा यिनीहरूलाई चाहिँ आबद्धता गर्न सके काठमाडौँ आउनुपर्ने
एकदमै हजुर। यो स्वास्थ्य क्षेत्रको इतिहासलाई नै खेलाउने हो भने पनि यो छुट्टा छुट्टै म्युजिक निस्किँदैन क्या. त्यहाँ जस्तो तबला हार्मोनियम गिटारको बिचमा चाहिँ अर्केस्ट्रा मास्टरले वा नोटेसन टिमले दिएर मात्रै एउटा म्युजिक निस्किन्छ नि, सङ्गीत निस्किन्छ भनेको जस्तै. अब यसलाई चाहिँ सुरताल भरेर भएकै कुराहरूलाई प्रणालीमा लग्ने, नेटवर्कमा लग्ने, अब राइट टाइम पनि हो. पहिला हेरिकन अब हामी सानो कुरालाई पनि नेपालमै नभएर अन्त जानु पर्थ्यो भने अब धेरै कुरालाई त विदेश जानु सोच्नै परेको छैन नि त, होइन? जस्तो धेरै कुरा अब अहिले चाहिँ काठमाडौँमा पाउने धनगढीमा पाउन थालिएको छ, धनगढीमा पाउने उता बैतडीमा पाउन थालिएको छ, अब बिस्तारै तल तल गएको अवस्था छ. यसलाई एउटा प्रणालीमा लग्ने गरेर बहस छेडिनु चाहिँ पर्छ.
जस्तो अब स्वास्थ्य बिमा बोर्डमा आबद्धतामा हुने अस्पतालहरूको संख्या 501 रहेको छ. अब यो
501 अस्पताल
हजुर कति पर्याप्त हो? अब सबै जिल्लाहरूमा यहाँ यो बोर्डको सेवा भनौँ न विस्तार भइरहँदा यो संख्या पर्याप्त हो कि यहाँहरू अब यसलाई थप्दै जानुहुन्छ कि?
यो पर्याप्त होइन, किनभने कानूनले नै, स्वास्थ्य बिमाको ऐनले नै स्पष्ट कार्यादेश के दिएको छ भने सबैलाई अनिवार्य रूपमा स्वास्थ्य बिमामा आबद्ध गर्नुपर्छ. कम्तीमा स्वास्थ्य बिमाको यो प्रकृतिको कार्यक्रममा सबैजना आउनुभयो भने एउटा बेसिक लेभलको लोड बियरिङ हुन्छ क्या. त्यसपछि अनि थप उपचारको लागि थप कार्यक्रम स्किमहरू बन्न सक्छन्. अब यो सबैजना आउने क्रममा औपचारिक क्षेत्रलाई भित्र्याउने क्रममा चाहिँ यो 501 त्यो पनि सरकारी अस्पताल मात्रै भएर पुग्दैन. तर अब के हो भने यसमा चाहिँ सुझबुझपूर्ण ढङ्गले एउटा परिपक्वताको कम्पोनेन्टलाई पनि विचार गरेर मात्रै अगाडि बढ्नुपर्ने भएर अहिले 501 हो. त्यसपछि त यता सेवाग्राही पनि थपिनुहुन्छ, सेवाको प्रकृतिहरू पनि थपिन्छन्, सेवाको गुणस्तर पनि थपिन्छ भने सेवा प्रदायक अर्थात् अस्पताल त थपिनुपर्छ नै.
अब हामी कुराकानीको अन्त्य अन्त्यतिर आइपुगेका छौँ. अब यो अन्त्यमा जसरी यसअघि स्वास्थ्य बीमा कार्यक्रममा जुन खालको भुक्तानीमा अस्पतालहरूमा भुक्तानीको समस्याका कारण अस्पतालहरूले यो सेवा बन्द गर्नु परेको थियो, अब यो यी यावत समस्या समाधानका सन्दर्भमा यहाँ अब यो नेतृत्व बोर्डको नेतृत्व सम्हालेर आइरहँदा अब मन्त्रालयको प्रतिबद्धता र यहाँको सक्रियताले अब यी अघिल्ला समस्याहरू समाधान गर्ने नै छ. अब यो समाधानतर्फ अब स्वास्थ्य बिमामा आबद्ध जुन व्यक्तिहरू छन् उनीहरूले चाहिँ अस्पतालमा सहजै ढंगले चाहिँ सेवा पाउने र अस्पतालहरूले चाहिँ यसको सहजै भुक्तानी पाउने सन्दर्भमा अब अन्तिममा के भन्नुहुन्छ यहाँ?
अब यो प्रयास चाहिँ समष्टिगत र एकदमै यो मल्टिल्याटरल भन्छ नि यो बहुसरोकारवाला त्यो प्रकृतिको छ. यसलाई चाहिँ नि हामी अस्पतालहरूसँग पनि संवाद सुरु भइसकेको छ. त्यहाँ आउनेको झ्यालै ढोकाबाट नै टिकट काट्ने बेलादेखि नै कसरी चाहिँ उहाँहरूलाई एकदमै सहजता दिने भन्ने खालकोमा कुराकानी चलि नै राखेको छ. अब बोर्डभित्र प्रणालीगत सुधारको काम भइराखेको छ. त्यसै गरेर अन्य मन्त्रालय र नेतृत्व लिनुभएकोहरू राजनीतिक दलहरूलाई पनि हामीले हाम्रो कुराहरू राख्ने उहाँहरूको भ्युजहरू लिने काम सुरु गरिसकेका छौँ. अब यो बहुपक्षीय सक्रियतासँगै क्रमशः एकै दिनमा सुधारको सङ्केत नदेखिएला तर यसमा मनग्गै आशा गर्ने ठाउँ रहने गरेर हामी अगाडि बढेका छौँ. यो सुनिराख्नुभएका सबैलाई यो विषयमा म बोर्डको अध्यक्षको नाताले सबै टिमको तर्फबाट आश्वस्त छु, तुल्याउन पनि चाहन्छु.
हुन्छ त डाक्टर साहब, कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद.
हस्, यो मौकाका लागि यहाँहरू सबैलाई धन्यवाद.
हामी कुराकानी गर्दैथ्यौं स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डाक्टर सुभाष प्याकुरेलसँग. विशेष गरी स्वास्थ्य बीमा बोर्डले अहिले गरिरहेका कामहरू, यसअघि स्वास्थ्य बीमाका सन्दर्भमा समय समयमा उत्पन्न हुने जटिलता र यो समस्या समाधानका लागि बोर्डले गरिरहेका प्रयासहरू सँगै नेपालको स्वास्थ्य सेवाको पछिल्लो सन्दर्भमा केन्द्रित रहेर आजको अन्तरसंवादमा हामीले कुराकानी गर्यौं. भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं. आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु. नमस्कार.